मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट गोविन्द खत्रीको हार्दिक अभिवादन छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशले उत्पादन गरेको यो कार्यक्रम हरेक सोमबार बिहान 8:15 बजेदेखि 8:30 बजेसम्म जागरण एफएम सुर्खेत, खलङ्गा एफएम जाजरकोट, राप्ती एफएम सल्यान, चङ्खेली एफएम कालीकोटबाट र 8:30 बजेदेखि 9:45 बजेसम्म ध्रुवतारा एफएम दैलेखबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम इन्सेक अनलाइन .org पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम कानून निर्माणमा नागरिक सहभागिताको आवश्यकता र नागरिक समाजको भूमिका सम्बन्धी केन्द्रित छ। कार्यक्रम अवधिभर सँगै रहनुहोला।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एकपटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जङ्गली जनावरलाई नछुने र बिरामी घरपालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
कार्यक्रमको सुरुमा रेडियो सामग्री। लोकतान्त्रिक व्यवस्थामा जननिर्वाचित निकाय तथा संस्थाहरूले कानून तथा नीति निर्माण प्रक्रियाको नेतृत्व गर्ने मान्यता स्थापित छ। लोकतन्त्र र लोकतान्त्रिक सरकारलाई प्रभावकारी सुदृढ बनाउन त्यस्ता नीति तथा कानून निर्माणको प्रक्रियामा नागरिक संस्था र सरकारवालाहरूको सहभागिता सुनिश्चित गर्ने नीतिगत व्यवस्था तथा अभ्यासहरू प्रचलित छन्। कानून तथा नीतिहरूले समेटेको विषय र त्यसको निर्माणमा अवलम्बन गरिएका प्रक्रिया दुवैले समान महत्व राख्दछन्। कानून निर्माण प्रक्रियामा निर्वाचित पदाधिकारीहरूको नेतृत्व, सरकारका निकायहरूको योजना, विषय विज्ञ र सरकारवालाहरूको निकायको सहभागिता सुनिश्चित गर्ने विश्वव्यापी अभ्यास रहेको छ। नागरिक समाज तथा अन्य सरकारवालाहरूको सहभागिताको स्तर र अवस्थाले त्यस राज्य सरकार वा समाजको लोकतान्त्रिक व्यवस्था, कानुनी शासन तथा असल शासन, जनउत्तरदायी प्रणाली र समावेशिताको अभ्यासको चित्रण गर्न सक्दछ। मानवाधिकार सम्बन्धी दस्तावेजहरूको सम्मान तथा पालनाको व्यवस्थालाई समेत त्यो देशको लोकतान्त्रिक व्यवस्थाको मापनको रूपमा हेर्ने प्रचलन विकास हुँदै आएको पाइन्छ। नेपालको संविधानले निर्दिष्ट गरेका मूल्य प्रतिकूलन हुने गरी कानुन निर्माण गर्न र त्यसको कार्यान्वयन गर्न सङ्घ, प्रदेश तथा स्थानीय तहमा सरकार र व्यवस्थापिका क्रियाशील छन्। उल्लेखित पृष्ठभूमि तथा COVID-19 संक्रमणले निम्त्याएको महामारीका कारण नीति तथा कानुन निर्माणमा नागरिक विज्ञ तथा सरकार वालाहरूको सहभागिता घटेको इन्सेकले गरेको एक अध्ययनले देखाएको छ। कानुन निर्माणमा अवलम्बन गरेका प्रक्रियागत विषय तथा कानुनमा समेटिएका विषयले नागरिकको संगठित हुने अधिकार सम्बन्धमा गरेका व्यवस्था तथा स्थानीय तहबाट आआफ्ना क्षेत्र अधिकारमा लागू हुने कानुन निर्माण प्रक्रियालाई समीक्षात्मक विश्लेषण गर्न आवश्यक देखिएको छ। कानुन निर्माण र कार्यान्वयनमा बदलिएको अभ्यासले गर्दा केही दुविधा, अन्यलता र असहजता समेत बेला बेलामा देखिएको अवस्थामा प्रदेश तहका सरकार र व्यवस्थापिकाले निर्माण गरेका नीति तथा कानुनको अवस्था तथा तिनीहरूको निर्माणमा अवलम्बन गरिएका प्रक्रियागत अभ्यासको समीक्षा गर्नु आवश्यक रहेको छ। प्रदेशबाट जारी कानुन तथा कानुन निर्माण प्रक्रिया र त्यस्ता कानुन निर्माणमा सरकारवालाहरूको सहभागिताको अवस्था र सुनिश्चितताको लागि भएका अभ्यास तथा कानुनी प्रावधानको विवेचना गरी त्यस्ता अभ्यासको विकास गरिनुपर्छ। नागरिकको संगठित हुने स्वतन्त्रता, शान्तिपूर्ण रूपमा सभा सम्मेलन गर्ने अधिकार र विचार अभिव्यक्तिको स्वतन्त्रताका क्षेत्रमा निर्माण गरिएका कानुन तथा समग्र कानुनले लोकतन्त्रको स्थायित्व र जनताको सन्तुष्टि मापन गर्दछ। राज्यले आफ्ना कार्यकारी, विधायकी र न्यायिक अधिकारको पूर्ण अभ्यास सुरुवात गर्नु लोकतान्त्रिक प्रणालीको सफलतातर्फको यात्रा प्रारम्भ भएको मान्न सकिन्छ। नेपालको संविधानले परिकल्पना गरे बमोजिम संघीय संसद, प्रदेश सभा र स्थानीय सभाले आफ्नो संवैधानिक क्षेत्र अधिकारमा आधारित भएर कानुन निर्माण गर्ने र कार्यपालिकाले त्यसको कार्यान्वयन गर्ने आजको आवश्यकता बनेको छ। सरकारी तथा निजी क्षेत्रले दिने सेवा र सुविधाबारे निगरानी गर्ने, प्रश्न गर्ने, पैरवी गर्ने र उनीहरूलाई बढी उत्तरदायी र जवाफदेही बनाउने नागरिक समाजको दायित्व हो। तर COVID-19 महामारीका बेला नागरिक समाज स्वयं अप्ठ्यारोमा परेको नागरिक समाजका अगुवाहरू बताउँछन्। सुनौ महामारी र विपदमा नागरिक समाजमा पारेको असरबारे कर्णाली प्रदेशका नागरिक अगुवाहरूको अनुभव उनीहरूकै आवाजमा।
को समस्यामा छ, कसलाई कहाँ कसरी सहयोग गर्नुपर्छ त्यो पनि हामीले केहीमा सहयोग गर्यो।
महामारी अवस्था हो, यो अवस्थाले चाहिँ असाध्य धेरै प्रभाव पार्यो। सबै कुरा चाहिँ छिन्न भिन्न नै भयो भने पनि हुन्छ।
आफ्नो तर्फबाट हुनुपर्ने के के कुराहरू हुन सकेन त्यो चिन्ता। अर्को पहिलो र दोस्रो 19 लाख पत्रहरू कोभिडबाट प्रभावित भएका थिए,
त्यसले गर्दा चाहिँ रिपोर्टिङ गयो, तर घरमा आउँदा चाहिँ आफ्नो बच्चालाई सर्छ कि भन्ने एउटा मनोवैज्ञानिक असर एकदमै धेरै झेल्न पर्यो होइन।
त्यो बन्द भइसकेपछि निकै गाह्रो भयो, त्योमा हामीले धेरै कुराहरू भयो, तर पनि राज्यले चाहिँ सुन्ने पुरै हुँदैन, राज्य त सायद हाम्रो लागि चाहिँ
त्यो कमिसाइ पनि गरेको अवस्था पनि देखेको छ।
महामारी र विपदले नागरिक समाजमा पारेको प्रभाव सम्बन्धी नागरिक अगुवाहरूको आवाजपछि अब रेडियो रिपोर्ट। हालसम्म कर्णाली प्रदेश सभाबाट 36 विधेयक पारित भएका छन्। पारित गरिएका विधेयकमा नागरिक सहभागिता पर्याप्त नभएको भन्दै सरकारवालाहरूले कानून निर्माणमा नागरिक सहभागिता वृद्धि गर्नुपर्ने बताएका छन्। सुनौ सहकर्मी टेकराज केसीले तयार पार्नुभएको एक रेडियो रिपोर्ट।
कर्णाली प्रदेशका सरकारवालाहरूले कानून बनाउँदा नागरिकको सहभागिता हुनुपर्नेमा जोड दिएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको नीति निर्माणमा नागरिक सहभागिता विषयक संवाद कार्यक्रममा सहभागीहरूले यस्तो सुझाव दिएका हुन्। कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले आगामी दिनमा कानून बनाउँदा नागरिक सहभागितालाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनु भएको छ।
तपाईँहरूका यहाँ अत्यन्तै राम्रा सुझावहरू छन्, त्यसलाई हामी चाहिँ आत्मसात गर्नेछौँ र हाम्रो काम वास्तवमा मिडिएटरको जस्तो छ। प्रदेश सरकार प्रदेशमाथि पनि कुरा गरौँला, कल पनि कुरा गरौँला।
विधायन समितिका अध्यक्ष दानसिंह परियारले कानून निर्माण गर्दा विगतमा पनि नागरिकहरूलाई सहभागिता गराइएको बताउँदै आगामी दिनमा नागरिक सहभागितालाई थप महत्त्व दिने बताउनु भएको छ। कानून बनाउँदा संविधान र संघीय कानूनसँग नबाझिने गरी बनाउनु पर्ने हुँदा चाहे अनुसार कानून बनाउन नसकेको अध्यक्ष परियारको भनाइ छ।
हाम्रो कर्णालीका जनताको जनस्तर कहाँ छ, चेतन स्तर कहाँ छ र कानून निर्माण प्रक्रियामा चाहिँ जनताको सहभागिता भन्ने कुरा बहुत चुनौतीपूर्ण कुरा हो। आज के देखिन्छ भने धेरै छलफल बहसहरू भए, कानून निर्माणमा के छ भने पहिलो कुरा त संविधानलाई हामी हेर्नु पर्यो, संघीय कानूनलाई हेर्नु पर्यो। त्यसले गर्दा पनि हामीले कर्णालीका लागि केही गतिशील डाइनामिक चाहिँ कानून नचाहेर पनि त्यो निश्चित छैन एउटा, किनभने नेपालको मूल संविधानको चाहिँ ढाँचा के छ त हामी त्यसलाई छलफल बसेरौँ न।
प्रदेशसभा सदस्य मीना सिंह रखालले बनेका कानूनहरू प्रभावकारी कार्यान्वयन नभएको भन्दै नागरिक समाजले कानून कार्यान्वयनमा पनि भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो।
यो कानून किन भएन, हामीलाई किन बोलाएन भन्नुभन्दा पनि कानूनहरू कार्यान्वयन किन भएन त, कार्यान्वयन गर्दाखेरि कहाँ कहाँ के भयो त भन्ने कुरा सबै नागरिक समाजले पनि खोतल्नु पर्छ कि, नागरिक समाजले पनि खोज्नु पर्छ कि भन्ने मलाई लाग्छ।
कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुव कुमार श्रेष्ठले नागरिकको सहभागिता बिना ल्याइएका कानून कार्यान्वयन हुन नसक्ने भएकाले कानून निर्माणमा सम्बन्धित क्षेत्रका नागरिकहरूलाई सहभागी गराउनु पर्नेमा जोड दिनुभयो।
जहाँ सहभागिता हुँदैन त्यहाँ कानून कार्यान्वयन हुँदैन। हामीले सामाजिक व्यवहार सुधार ऐन 2033 हामीले त हेरिरहेको छौँ नेपालमा। विवाहमा फजुल खर्च गर्नु हुँदैन भनेर क्रान्तिकारी एउटा कानून ल्याइयो, तर त्यो अपनत्व चाहिँ जनताले महसुस गरेन। त्यसकारण कानून बनाउँदाखेरि अपनत्व महसुस गर्ने खालको चाहिँ क्रियाकलापहरू गर्नुपर्छ भन्ने लाग्छ। तब चाहिँ हाम्रो उद्देश्य भनेको चाहिँ कार्यान्वयन योग्य कानून बनाउनु।
रेडियो रिपोर्टपछि अब भने कुराकानी। कानून निर्माण प्रक्रियामा नागरिकको सहभागिताका लागि पैरवी गर्न नागरिक समाजको महत्त्वपूर्ण भूमिका हुन्छ। तर अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गरेको एक अध्ययनले पछिल्ला 2 वर्ष यता महामारीका रूपमा फैलिएको कोभिड-19 तथा विभिन्न विपदले गर्दा नागरिक समाज नै अप्ठ्यारोमा परेको निष्कर्ष निकालेको छ। अध्ययनका थप विषयमा इन्सेकका निर्देशक श्रीराम बजगाईसँग गरिएको कुराकानी प्रस्तुत छ।
कोभिडको जुन प्रभाव सिर्जना भयो, त्यो सिर्जना भएपछि काम गर्ने वातावरणमा बदलाव आयो। बदलाव आएपछि अब एक हिसाबले मानवीय सभ्यतामै नयाँ खालको चुनौती देखिएपछि सबै इन्स्टिट्युसनले काम गर्ने, नागरिक सङ्घ संस्था, सरकार, त्यसपछि अरू बजारका अरू प्रबन्धहरूले पनि काम गर्ने कुरामा नयाँ खाले जोखिम देखियो। त्यो देखिएपछि अब प्राथमिकताको हिसाबले चाहिँ राज्यले आफ्नो एजेन्सीहरूले गर्ने कामको, त्यसमा पनि संरक्षणको एक खालको नीतिहरू पनि लियो र कतिपय फ्रन्टलाइनर वर्करहरूलाई पनि यो महामारी विपदको समयमा चाहिँ काम गर्नका लागि अलि संरक्षणको नीतिहरू लियो। त्यसपछि अब बजार व्यवस्थामा पनि यसो हेर्नुहुन्छ भने अलि ठुलो इन्भेस्टमेन्ट गर्नेहरूलाई पनि चुनौती देखियो, तर साना साना इन्भेस्टमेन्ट गर्ने जुन निम्न मध्यम वर्गीय मान्छेहरूको लाइभलीहुडमा पनि अलि नकारात्मक प्रभाव पर्यो। र हामीले चाहिँ जुन लकडाउन भयो त्यो लकडाउन भएपछि हाम्रो मानवीय छलफल संवादहरू कमजोर हुँदै गएको हुनाले नागरिक संघ संस्थाले जस्तो खाले सहभागिता राख्थ्यो, जस्तो प्रभावहरू सिर्जना गर्थ्यो र संसारबाट जसरी साधन स्रोतहरूको परिचालन गरेर जनवकालत जनअधिकार रक्षाको पक्षमा बहस पैरवी गर्ने कतिपय कामहरू चाहिँ जस्तो सेवाको कामहरू पनि गर्ने काम हुन्थ्यो, त्यो काममा चाहिँ अलिकति नकारात्मक प्रभाव परेको अथवा त्यसलाई त्यो चाहिँ घटेर गएको देखियो र नागरिक संघ संस्थाले काम गर्नलाई चाहिँ चुनौतीहरू पनि थपिएको चाहिँ हाम्रो अध्ययनले देखाउँछ।
यहाँले नै भनिसक्नुभयो यो विपत्र महामारीले पक्कै पनि नागरिक समाजलाई नै प्रभाव पार्यो अथवा असर गर्यो भन्ने निष्कर्ष देखियो अध्ययनबाट। नागरिक समाजलाई प्रभाव पार्नु अथवा असर पार्नु भनेको नागरिकलाई चाहिँ के फरक पर्छ अथवा नागरिकलाई के असर पर्छ आम नागरिकहरूलाई?
त्यही त मैले यहाँलाई सुरुवातमा पनि बताएँ, हामीले नागरिक समाजको अस्तित्व भूमिका बलियो हुनुपर्छ भन्नुको पछाडि के छ भने राज्यले गर्ने जुन शासकीय अभ्यास र बजारले नाफा कमाउनका लागि गर्ने आफ्ना गतिविधिहरू त्यो दुईवटाको एक खालको अभ्यासमा कस्तो हुन जान्छ भने सरकारले शासन गर्ने असीमित चाहनाले शक्ति ज्यादा आर्जन गरेर त्यसलाई प्रयोग गर्ने, बजारले ज्यादा नाफा कमाउने कुरालाई मात्रै ध्यान दिने, र त्यस्तो बेला चाहिँ कहिलेकाहीँ कस्तो हुन्छ भने त्यो दुईवटा पक्षको एकता भयो भने जनअधिकारका सवालहरू कमजोर भएर जान्छन्, मानव अधिकारका सवालहरू कमजोर भएर जान्छन्। त्यो कमजोर हुन नदिनका लागि र जस्तो मान्छेका दैनन्दिन दिनका आवश्यकताहरू, मान्छेका अधिकार रक्षाका कुराहरू, यो सबै कुरामा चाहिँ एउटा वकालत गर्ने साझा जनबोलीको एउटा संस्था हुनुपर्छ अथवा जनबोली जनताको आवाजलाई प्रतिनिधित्व गर्ने एउटा चाहिँ निकाय भनौँ, त्यो औपचारिक हिसाबले अनौपचारिक हिसाबले हुनुपर्छ र त्यो भूमिका चाहिँ नागरिक संस्थाले निभाउँछ। अब यो कमजोर भयो भने सामान्य हिसाबले तपाईँलाई म एउटा उदाहरणको रूपमा बताउन चाहन्छु, स्वास्थ्य संस्थाले कुनै निजी स्वास्थ्य संस्थाले आफ्नो अनुकूलतामा बिरामीहरू भर्ना गर्ला, कोभिडको जोखिम देखिएपछि उसले चाहिँ त्यो जोखिम छ भनेर बन्द गरिदिएला, यदि त्यसले बन्द गरिदियो भने त जनताले हिजो अथवा सरकारी नै स्वास्थ्य संस्था छ मानिलिनुहोस् त्यहाँ हुने मान्छेहरूले चाहिँ भर्ना बिरामीहरूलाई नलिदिएलान्, त्यो नलिदिएपछि त्यसको पक्षमा आवाज कसले उठाउने त भनेपछि नागरिक संघ संस्थाले उठाउनु पर्यो र त्यो जोखिममा परेको नागरिकको अधिकार रक्षा गर्ने काम चाहिँ सामाजिक संस्थाले गर्नु पर्यो। त्यो हिसाबले चाहिँ सामाजिक संस्थाको भूमिका कमजोर भयो भने भोलि त्यस्तो केसमा जनताको आवाज अथवा अधिकारको आवाज बोल्दिने कोही पनि हुँदैन।
अब यस्तो विपदहरू बेला बेलामा आइरहन्छन्, अहिले पनि अब कोरोनाको नयाँ भेरिएन्टको बारेमा पनि चर्चाहरू चलिरहेको छ, अब यस्तो अवस्थामा नागरिक समाजहरूले चाहिँ कस्तो भूमिका खेल्नुपर्ने देखिन्छ त?
नागरिक समाजले हामीले खेल्ने भूमिका भनेको सामाजिक संघ संस्थाहरूले सर्भिसमा अथवा त्यो कोरोनाको रेस्पोन्समा संस्थागत परिचालन गरेर त्यसको जुन प्राविधिक पक्ष छ नि, नियन्त्रण उपचार रोकथामका, त्यसमा हाम्रो ज्यादा योग्यता नहोला, तर हामीले सरकारले गर्नुपर्ने तयारीका सन्दर्भमा जस्तो हाम्रो सरकारले तेस्रो भेरिएन्ट पनि आउँछ अथवा आउन सक्छ भनेदेखि त्यसका बारेमा उपयुक्त हिसाबले विश्लेषण गरेर जोखिम पहिचान गर्ने काम गरेको छ कि छैन त्यसमा हामी अनुगमन गरौँ र त्यो गर्नलाई दबाब सिर्जना गरौँ। त्यसै गरी अब यदि भोलि त्यस्तो आइहाल्यो भने त्यसमा उपचारका प्रबन्धहरू सुनिश्चित गर्नलाई राज्यले आफ्ना संयन्त्रहरूलाई तयारी अवस्थामा राखेको छ कि छैन त्यसमा हामी राज्यको जवाफदेहिता खोजौँ अथवा त्यसमा हामी प्रश्न गरौँ। त्यसै गरी अरू पनि तपाईँले जति पनि जस्तो खोप वितरणकै सन्दर्भमा असमानता विभेद भएको छ कि त्यसमा हामी अनुगमन गरौँ र यदि त्यस्तो असमानता विभेद छ भने हामी राज्यलाई असमानता विभेद अन्त्य गर्नका लागि दबाब दिउँ अथवा त्यो ढङ्गको अन्तर्क्रियाहरू गरौँ। र जस्तो जति पनि यो स्वास्थ्य क्षेत्रमा देखिएको व्यतिथि र विभेदको अवस्था छ अथवा स्वास्थ्यलाई चाहिँ राज्यको दायित्वको रूपमा स्वीकार गर्न नचाहने गर्न नदिने र त्यो राज्यको दायित्वको रूपमा स्वीकार गरिसके पश्चात पनि त्यसरी रेस्पोन्स गर्नका लागि उपयुक्त संरचना निर्माण गर्नका लागि तत्परता नदेखाउने जुन प्रवृत्ति छ यसका विरुद्ध चाहिँ हामीले वकालत गर्नुपर्ने एउटा वृहत नागरिक अभियान चलाउनु पर्ने आवश्यकता छ र सामाजिक संघ संस्थाले त्यसो गर्न सक्यो भने यो अहिलेको कोभिडको मात्रै कुरा छैन, स्वास्थ्य चाहिँ राज्यको दायित्व हो जनस्वास्थ्य भन्ने कुरालाई रियलाइज गराउन सकियो भने चाहिँ यो व्यापारको मुनाफाको साधन होइन कि यो चाहिँ आधारभूत अधिकारको कुरा हो भन्ने कुरालाई रियलाइज गराउन सकियो, किनभने हाम्रो संविधानले पनि त्यही भनेको छ। अन्तर्राष्ट्रिय अभ्यास मान्यताहरूको हिसाबले पनि जनकल्याणको यदि प्रिन्सिपलमा राज्य विश्वास गर्छ, हाम्रो त अझ ठुलो समाजवादी लक्ष्य राखेको छ संविधानले, भनेपछि हामी स्वास्थ्यलाई त एउटा आधारभूत अधिकारको रूपमा सुनिश्चित गर्नलाई महामारीको समयमा पनि र महामारी भन्दा बाहिरको समयमा पनि त्यो हिसाबले स्थापना गर्नका लागि जनताको आवाज बोल्ने प्रतिनिधिको रूपमा नागरिक संस्थाले काम गर्नुपर्छ भन्ने लाग्छ।
आजको कार्यक्रम कानून निर्माणमा नागरिक सहभागिता र नागरिक समाजको भूमिका सम्बन्धी केन्द्रित थियो। हवस् त, मानवाधिकार शिक्षा रेडियो कार्यक्रम आजलाई यति नै। कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, कर्णाली प्रदेश कार्यालय, सुर्खेत। हामीलाई surkhet@insec.org.np इमेल पठाउन पनि सक्नुहुन्छ। आजको कार्यक्रमबाट भने म गोविन्द खत्रीलाई बिदा दिनुहोस्। नमस्कार।